उज्यालो 90 नेटवर्कको कार्यक्रम श्रुति सम्वेकबाट नमस्कार। उज्यालो 90 नेटवर्कमा हरेक मंगलबार र शुक्रबार राति 9 बजेको नेपाल खबरपछि प्रस्तुत हुने कार्यक्रम श्रुति सम्वेकमा हामी वरिष्ठ साहित्यकारहरूको उत्कृष्ट गद्यहरू वाचन गर्छौं। श्रुति सम्वेकको शुक्रबारको श्रृंखलामा हामी आज पनि कृष्ण धरावासीको उपन्यास राधाको वाचन सुन्छौं। राधा उपन्यासले विक्रम सम्वत 2062 सालको मदन पुरस्कार प्राप्त गरेको हो। आजको श्रृंखलामा यसै उपन्यास राधाको 14 श्रृंखला वाचन हुन्छ। वास्तवमा नारी र पुरुष बीचको प्रेम र आकर्षणको बिन्दु के हो? पुरुष र स्त्री बीचको यौन चेतमा देखिने असहजता तथा असन्तुष्टि किन छ? यिनै प्रश्नहरूको जवाब खोजिएको छ राधाभित्र। कृष्ण र राधालाई पौराणिक शक्तिशाली र दैवी पात्रबाट झिकेर कृष्ण धरावासीले सामान्य प्रेमी प्रेमिकाको रूपमा राखिदिनु भएको छ उपन्यासमा। उपन्यासले नारीवादी स्वरलाई मुखरित गरेको छ अनि सघाएको छ नारी उन्मुक्ति अभियानलाई। प्रेम, यौन र युद्धलाई नजिकैबाट हेर्न खोजिएको राधाको 14 श्रृंखला वाचन अब सुनौ असित घिमिरेबाट।
यात्रा थाल्ने अघिल्लो दिन द्वारिकामा बिहानदेखि अनौठो हल्ला फैलियो। शोकाकुल भए सबै द्वारिकावासीहरू। साह्रै नराम्रो समाचार आएको थियो हस्तिनापुरबाट। पिता वसुदेवकी बहिनी कुन्ती र भान्जा पाण्डवहरूको बिल्लवा आठ भएको थियो। राजा धृतराष्ट्र र पाण्डु दुई दाजुभाइका सन्तानबीच राजपाटबारे ठूलो विवाद थियो। अंशबण्डा गरी राज्य विभाजन गरेर शासन गरिरहेका तिनीहरू आपसमा जुवामा फसेछन्। जुवा खेल्दा खेल्दै राजा युधिष्ठिरले आफ्नो सम्पूर्ण राजपाट जुवामा हारी 12 वर्षका लागि वनवास हिँडेछन्। यस्तो नराम्रो समाचारले सबै दुःखी भएका थिए। यो समाचारले साह्रै दुःखी भएका कृष्ण यथार्थ बुझ्नका लागि हस्तिनापुर जाने भएछन्। उनी मलाई भेट्न आए। राधा, तिमी मान्छौ भने मेरो रथमा हस्तिनापुरसम्म हिँड। निकै बाटो पनि काटिन्छ, नयाँ ठाउँ पनि देखिन्छ। त्यहाँ तिमीलाई म फुपू कुन्तीसँग भेट गराइदिन्छु। हुन त त्यहाँको खबर राम्रो छैन, तैपनि तिमी अभिराम यात्रीलाई जतै जान पनि के भएको छ र? बाटामा केही समय साथै हुन पाइने लोभ मनमा उम्रियो। तिनको त्यो अनुरोधलाई मैले टार्न सकिनँ। भोलिपल्ट बिहानको सायदमा हामी हिँड्ने भयौँ। हाम्रो विदाईमा हजारौं द्वारिकावासीहरू भेला भएका थिए। फूलमालाले विदाई गर्दै आँखाबाट आँसु झारिरहेका थिए। आमा साह्रै नै रुनु भएको थियो। भन्नलाई त मैले म कृष्णसँगै फर्केर आउन पनि सक्छु भनेकी थिएँ, तर त्यो आमाको मन राख्नलाई मात्र थियो। आमाको अनुहार मैले चित्त भरिने गरी हेरेँ, किनभने अब फेरि उहाँलाई भेट्ने मेरो कुनै सम्भावना थिएन। म धेरै टाढा उत्तराखण्डतिर हिमालयको यात्रामा थिएँ। यात्रामा मेरै कुनै कुन दशा हुने हो थाहा थिएन। उच्च रक्तचाप तथा मधुमेहले ग्रस्त उहाँको त्यो वृद्ध शरीरले धेरै दिन तग्ने सम्भावना थिएन। आफूलाई यो संसार देखाउने त्यो शरीरलाई म अन्तिम दर्शन गर्दै थिएँ। भित्रबाट पानीको मूल फुटे झैँ आँसु उम्रेर आयो। म जीवनबाट विरक्त भएर सांसारिक माया मोहबाट अलग भएर सन्यासी भएर हिँडेकी थिइनँ। म त मनभरि माया, प्रेम, स्नेह र जीवनको मोहले ग्रस्त भई त्यसैलाई बोकेर पो यात्रामा निस्केकी थिएँ। स्वर्ग, नर्क, ईश्वर, देवता भन्ने कुराहरूसँग मलाई विश्वास थिएन। पाप र पुण्यको फल भोग्न मृत्यु पर्खी पर्नेमा पनि मेरो आस्था थिएन। म यही जीवनमा, यही शरीरमा यिनै इन्द्रियहरूले भोग गर्ने अनुभूतिहरूलाई जान्दथेँ। कृष्णप्रतिको मेरो प्रेमको निर्विकल्प विश्वासको विकृत रूप थिएँ म यस यात्रीका रूपमा। त्यसैले आमासँग भइरहेको यो भेट अन्तिम थियो कल्पकल्पका लागि। फेरि जन्मने र मर्ने कुरा नै विश्वास नभए कि मैले मेरी आमालाई स्वर्गमा भेट्ने त सम्भावना नै थिएन। बिहान चढे नै हाम्रो यात्रा प्रारम्भ भयो। रथ एकदम नै आरामदायी थियो। चारवटा घोडा नारिएका थिए रथमा। बाटामा आवश्यक पर्ने खाद्य सामग्री, कृष्णका हात हतियारहरू, लुगाफाटा आदि थिए। पिल्ली, म र कृष्ण थियौं रथमा। सारथी थियो अगाडिपट्टि। बाटाभरि धेरै कुराहरू भए। पिल्ली पनि साथी भएकाले हाम्रा व्यक्तिगत कुराहरू भएनन्। कृष्णले यस यात्रामा पाण्डव र कौरवका बारेमा विस्तृत चर्चा गरे। तिनीहरूको जन्मकथादेखि लिएर बाल्यकाल र वर्तमानसम्मको चर्चा गरे। कौरवहरूमा जालझेल र षड्यन्त्र ज्यादा रहेको र पाण्डवहरू सोझा र इमान्दार भएको चर्चा गरे। त्यसअघि मैले कौरव र पाण्डवका बारेमा केही पनि सुनेकी थिइनँ। कृष्णले भनिरहँदा मलाई पाण्डवहरूको विवाहको कुरा भने नराम्रो लाग्यो। जस्तै भए पनि एउटी नारीलाई पाँच पाँचवटा लोग्नेले भोग्नु कति नराम्रो कुरा हो। पाँच पाँच बलवान पुरुषकी एक साझा पत्नीका रूपमा द्रौपदीलाई के आनन्द होला र पुरुषहरूले नारीलाई किन यसरी जसो मन लाग्यो त्यसै गरेका होलान्। एउटा कृष्णले त्यत्रा नारीहरू एक्लै भोग्छन्, कहीँ कहीँ पाँच पाँच पतिले एउटी नारी भोग्छन्। कृष्णले द्रौपदीको रूप शील स्वभाव आदिको अत्यन्तै प्रशंसा गरे। भन्थे म पनि द्रौपदी स्वयंवरमा भाग लिन पाञ्चाल दरबारमा पुगेको थिएँ। त्यसबेला विभिन्न देशका वीर राजकुमारहरू द्रौपदीका अघि पुगेका थिए। तर स्वयंवरका लागि राखिएको कठोर शर्त पूरा गर्न कसैले पनि सकेनन्। सभाका बीचमा एउटा धनुष राखिएको थियो जसले तल पानीमा हेरी शिरमाथि चक्रमा घुमिरहेको माछाका आँखामा निशाना लगाउनु पर्थ्यो। त्यहाँ उपस्थित राजकुमारहरू कतिले धनुषै उठाउन सकेनन्, कतिले ताँतो चढाउन सकेनन्, निशाना त कसैले लगाउँदै लगाएन। वर्मालाई हातमा लिएर उभिएकी अत्यन्त सुन्दरी द्रौपदी निराश हुन लागेकी थिइन्। राजाले अन्त्यमा उपस्थित मध्ये जसले पनि त्यो शर्त पूरा गरे स्वीकार गरिने दोस्रो प्रस्ताव राखे। मलाई आँट थियो तर म चाहन्थे सबैभन्दा अन्तिम प्रतिस्पर्धी बन्न। राजाको पछिल्लो उर्दी पनि खाली जान्छ र अन्त्यमा म जाउँला भनी सोच्दै थिए। यस्तैमा एउटा ब्राह्मण युवक उठेर धनुषका छेउमा पुग्यो। ब्राह्मणले स्वयंवरमा भाग लिन पाउँदैन भनी केही राजकुमारहरूले विरोध गरे। तर राजाले खुला प्रतिस्पर्धामा छोडिएको पुनः घोषणा गरेपछि त्यो ब्राह्मण युवकले सजिलै धनुष उचाली ताँतो चढाएर माछाको आँखामा बाण अल्झाइदियो। सारा सभाकक्षमा तालीको गडगडाहट भरियो। म आश्चर्यचकित भए। को हुन सक्छ त्यो ब्राह्मण? कुनै ऋषि पुत्र हुनुपर्छ भन्ने सोचे। केही राजकुमारहरू युवकसँग युद्ध गर्न तम्से। तर बाजी जित्न नसक्ने लुम्दाहरू के युद्ध गर्छौ भनी द्रौपदीले ठाडो आक्षेप लगाएपछि तिनीहरू शान्त बने र हिँड्न लागे। त्यस स्वयंवरमा कर्ण, दुर्योधन र अरू कौरव भाइहरू पनि थिए। दुर्योधनले पनि त्यो प्रतिस्पर्धा जित्न सकेको थिएन। मेरो कौतूहल शान्त गर्न भोलिपल्ट म द्रौपदीलाई भित्राइएको घर खोज्दै जाँदा एउटा झुप्रोमा पो थिए तिनीहरू। त्यसै झुप्रोबाट निस्कनु भयो फुपू कुन्ती। परिचय भयो, ती युवक अर्जुन रहेछन्, मेरै फुपूका छोरा। पाँचै भाइहरूसँग परिचय भयो। तिनीहरू त्यस्तो झुप्रोमा केही दिनदेखि बसेका रहेछन्। राजा धृतराष्ट्रले उनीहरूलाई एउटा लाहाको दरबार बनाएर त्यहाँ राखेका रहेछन् र षड्यन्त्रपूर्वक मार्न आगो लगाएछन्। कसो कसो निस्की भागेर बाँचेका र नचिनिने रूप धारण गरी हिँडिरहेका रहेछन्। तर अचम्म भइसकेको थियो, ती पाँचैजनालाई द्रौपदीसँग विवाह गर्नु भनी फुपूले आदेश दिइसकेको रहेछ। मलाई देखेर र कृष्ण हुँ भनी चिनेर द्रौपदी साह्रै रोइन्। एकान्तमा ल्याएर सम्झाएँ। तिनले भनिन्, सबैले हारिसकेका थिए, तपाईँ मात्र एकजना बाँकी बचेपछि तपाईँले भाग लिनुपर्ने थियो। म सुरुदेखि नै तपाईँलाई हेरिरहेकी थिएँ, तर एकाएक यी युवकले शर्त पूरा गरिदिए। तिनी आफ्नो भाग्यमा रोइरहन्। यत्रा यत्रा जवान पाँच पाँच युवककी साझा पत्नी कसरी हुनु? मलाई जितेर लिएर आउने अर्जुन मेरा पति हुनु स्वाभाविक छ, तर तिनका दाजुभाइ सबैलाई कसरी पति मानु? के म बारीको काँक्रा फर्सी हुँ र? मैले तिनलाई सम्झाएँ, तिनी धेरै रोइन्। मैले भने, मैले आफ्नो तागतको घमण्डले गर्दा यस्तो घटना भयो द्रौपदी। मैले आफ्नो प्रतिस्पर्धी खोजेर गल्ती गरेँ। तिमी मेरै भाइहरूकी पत्नी भएकी छौ, तर यो तिम्रो ऋण मलाई जीवनभरि भयो। तिम्रो प्रत्येक आफत र अप्ठ्यारामा म सहयोगी हुनेछु। तिमी आफ्ना पाँच पतिहरूका साथ छैठौँ एउटा मित्र पनि मलाई थप। म तिम्रो मित्रका रूपमा सदा साथ रहनेछु। मेरा कुराले तिनी केही आश्वस्त बनिन्। आज तिनै द्रौपदीलाई पनि युधिष्ठिरले जुवामा दाउ थापेर हारे भनेको सुन्दा मलाई कस्तो नराम्रो लागेको छ राधा। म कृष्णका कुरा पटक्कै बुझ्न छाडेकी थिएँ। वास्तवमा तिनी के हुन्? तिनीभित्र के छ? अचम्म लाग्छ। तिनी त्यत्रा पत्नीका पति थिए र म उनकी सबैभन्दा प्यारी राधाका अघि द्रौपदीलाई स्वयंवरमा जित्न नसकेको पीर पोख्दै थिए र आज पनि मानसिक रूपमा उनी द्रौपदीलाई प्रेमिकाकै दर्जामा राखिरहेका थिए। म छक्क पर्थे। उनीभित्र कत्रो खाली छ जो कहिल्यै भरिँदैन। मैले केही भनिनँ, तर तिनी द्रौपदीप्रति निकै नै भावुक भएका थिए। तिनी द्रौपदीको कुरा गरिरहँदा म राधालाई बिर्सिएका थिए, अर्थात् तिनी केवल आफैसँग मात्र कुरा गरिरहेका थिए। सायद तिनका कुराले लाग्थ्यो द्रौपदी पनि उनीसँग मात्र प्रेम गर्छिन्। पतिहरूसँग उनको भौतिक र नैतिक जिम्मेदारी मात्र थियो र आत्मा चाहिँ सबै समय कृष्णसँग थियो। कृष्णको त्यो कुराले मलाई द्रौपदीसँग पनि भेट गर्न मन लाग्यो। मैले भने कि तिमी यसपालि द्रौपदीसँग भेट गर्छौ, जसरी भए पनि जहाँ भए पनि भेट्छु, त्यसो भए मलाई पनि भेटाइदेऊ तिनीसँग। उनले स्वीकार गरे। दुई तीन दिनको लामो यात्रामा कृष्णले मलाई सारा भारतभरिका राजा रजौटाका बारेमा बताए, संसारभरि चलिरहेको द्वन्द्व सङ्घर्षका बारेमा बताए, प्राय सबै युद्धहरू छोरी बुहारीका कारणबाट हुने गरेका कुरा पनि बताए। कृष्णसँग त्यो यात्रा मलाई ज्यादै नै फलदायी भयो। पछिको मेरो यात्रामा ती कुराहरूले साह्रै नै मद्दत गरे मलाई। हस्तिनापुर पुग्दा त्यहाँको दरबार अत्यन्त तनावको अवस्थामा थियो। जनता पनि निराश र त्रस्त थिए। द्रौपदी सहित पाँच पाण्डव 12 वर्षको वनवास र 1 वर्षको गुप्तवासमा हिँडिसकेका थिए। माता कुन्ती विदुरका घरमा बसेकी रहेछन्। हामी सिधै त्यहीँ गयौँ। कृष्णलाई देखेर माता कुन्तीले साह्रै विलाप गरिन्। आफ्ना त्यस्ता वीर छोराहरूलाई अनेक षड्यन्त्र गरी कप्टी पासामा फसाएर जुवामा सर्वस्व जिती दुर्योधनले जंगल पठाएको सम्झँदै तिनी रोइन्। कृष्णको काँधमा आफ्नो शिर अडाएर फुफू रोएको कृष्णलाई असह्य भइसकेको थियो। फुफूले धेरै बेर पछि सोधिन्, द्वारिकाका कुरा, वसुदेव र देवकीका कुरा, नन्दबाबा र यशोदा, रोहिणीका कुरा, दादा बलरामको खुब सम्झना गरिन् कुन्तीले। कृष्णले फुफूसँग मेरो परिचय गराए। तिनले मलाई एकहोर हेरिरहन्, कैयौं बेरसम्म केही भनिनन्, मात्र आशीर्वाद दिइन्। दुई दिनपछि कृष्ण पाण्डवहरूसँग भेट गर्नका लागि वनतिर जान लागे। मैले पनि द्रौपदीलाई भेट्ने इच्छा दोहोऱ्याएँ। उनले भने, पहिला तिनीहरू कहाँ छन् पत्ता लगाउँछु, त्यसपछि तिमी पनि जाउली। कृष्ण एक्लै जंगलतिर लागे। म माता कुन्तीसँगै विदुरको दरबारमा बसे। कृष्णसँग छुट्टिए पनि म माता कुन्तीकी साथी जस्तै हुन पुगेँ। उनले मलाई यस्तो कलिलो उमेरमा किन वैष्णवी रूप धारण गरी हिँडे कि भनी प्रश्न गरिन्। साथै उनले मेरा र कृष्णका बारेमा यसअघि नै सुनेको चर्चाबारे पनि प्रश्न गरिन्। मैले उनका अघि सम्पूर्ण बेली विस्तार लगाइदिएँ। किनकिन माता कुन्तीलाई देख्दा आफ्नै आमा कलावतीसँग भेट भए जस्तो लाग्यो। मेरा सबै कुरा सुनिसकेपछि उनी साह्रै भावुक भइन्। कृष्णसँग पनि उनी रिसाइन्। त्यस्तो कृष्णसँग आज पनि उही विश्वासका साथ यहाँसम्म यात्रामा आउन सकेको मेरो सौहार्दतालाई उनले प्रशंसा गरिन्। पिल्लीको कथाले पनि भावुक बनायो मातालाई। खास गरी मेरा कुराले माता कुन्ती आफ्नो युवाकालीन स्मृतिमा पुगिन्। सम्भवतः तिनलाई मेरो प्रेमको यो रूपले ज्यादै प्रभाव पारेको थियो। चिन्तित अनुहारले मलाई हेर्थिन् र आँखा सजल हुन्थे तिनका। दिनभरि अरू अरू नै कुरा भए हाम्रा। राति सुत्नु अघि माता कुन्ती मेरै कोठामा आइन्। मेरै पलङमा मैसँग बसेर भावुक हुँदै बोलिन्, राधा तिमी मेरी छोरी हौ। तिमीलाई देखेर मलाई वर्षौंदेखि लागेको छोरीको रहर पूरा भएको छ। मैले कल्पना गरेकी छोरी तिमी नै हौ राधा। तर आजको तिम्रो यो रूपले म ज्यादै दुःखी भएकी छु। तिमीभित्र रहेको प्रेमको यो रूपको म पूजा गर्छु राधा। तिमीमा रहेको प्रेमको सम्मान गर्ने क्षमताको म कदर गर्छु। बिस्तारै माता कुन्तीले आफ्ना मनका कुरा खोल्दै गइन्। भनिन्, मैले आफ्नै मुखले यी कुरा कहिले अरूलाई भनेकी थिइन, तर आज तिमीलाई देख्दा किनकिन यो मनलाई बुझ्ने वास्तविक पात्र भेटेको अनुभव भएको छ। राधा तिम्रो प्रेमको यो पवित्र त्यागले मलाई तिमीप्रति भक्ति भावना उत्पन्न भएको छ। उनले आफ्नो युवाकाललाई साह्रै लोभलाग्दो पाराले सम्झिन्। साह्रै चञ्चले थिएँ म त्यसबेला। बाबुआमाकी एक्लै छोरी, दरबारको अथाह शोकशैलमा हुर्किएकी, दाजु वसुदेवको मायाले मलाडिएकी, मेरा सबै मागहरू छिनछिनमै पूरा हुन्थे। सम्पन्नताको सीमा थिएन। साथीहरूलाई उपहार दिएर म कहिले नथाक्ने, तिनीहरूसँग घुम्न टाढा टाढासम्म बगैँचाहरूमा पुग्थे। युवा अवस्थाले प्रवेश गरेको यो शरीर रूप र यौवनले सम्पन्न हुँदै थियो। सुन्दर र बलवान युवकको इच्छा जागृत हुन थालेको थियो मनमा। देखिएका राम्रा साधारण परिवारका युवाहरू पनि मन पर्न थालेका थिए। यस्तै अल्लारी उमेरमा दाजु वसुदेवका एकजना मित्र थिए, सूर्यनारायण। तिनी साधारण परिवारकै युवक थिए। दाजुको शिकारको रुचि भएकाले शिकार खेल्ने क्रममा तिनी दाजुका घनिष्ठ भएछन् र बिस्तारै हाम्रो दरबारमा आउन थाले। दाजुको कारण तिनलाई दरबारमा आउन रोकटोक थिएन। दाजु सँगसँगै तिनको मसँग पनि परिचय बढ्यो र घनिष्ठ भए, मेरा पनि। दाजु नभएका बेला तिनी मसँग घण्टौं बसेर कुरा गरेर खेलेर जान्थे। बिस्तारै मेरो मन तिनीतिर आकर्षित हुँदै गएछ। तिनका लागि म पर्खिन थाले। नभन्दै हामी बीच गहिरै मित्रता स्थापना भयो र पछि त्यो मित्रता प्रेममा परिणत भयो। दाजुले यो कुरा थाहा पाएर पनि खासै महत्व दिनु भएन। हुँदाहुँदा रात दिन म सूर्यकै स्मरण गर्न लागेँ। तिनी नआएका दिन मलाई विरह चल्न थाल्यो। हाम्रो प्रेमको प्रगाढता गहिरिँदै गएर एक दिन शारीरिक संसर्गमा पुग्यो। राधा त्यो दिन मैले सुखको जुन चरम आनन्द भोग गरेकी थिएँ त्यो प्रथम र अन्तिम पनि थियो। त्यही एक प्रथम चरम सन्तुष्टिका लागि युवतीहरूले सारा जीवनको अथाह दुःखलाई पनि स्वीकार गर्छन्। सुखको त्यो क्षण तर कस्तै मूल्य र भौतिकताले पनि साट्न सकिँदैन। मैले आज भोगिरहेको यो पीडासँग त्यो सुखपूर्ण क्षणको पनि गहिरो सम्बन्ध छ राधा। सूर्यसँगको मेरो त्यो संसर्गले पछि भने मलाई आत्महीनता पलाएर आयो। विवाह अघि यौन सम्पर्क गर्नु नहुने थियो, तर युवा जोडीहरूको शारीरिक निकटताले त्यस्ता आदर्शका बारहरूलाई जहिले पनि भत्ताभङ्ग पारिदिन्छ। यो संसर्गको केही दिनपछि नै दाजु वसुदेवको कंसकी काकाकी छोरी देवकीसँग धुमधामसँग बिहे भयो। कंसले पनि आफ्नै प्यारी बहिनी आफ्नै मित्र वसुदेवलाई दिएका थिए, तर विवाहको जन्तीबाटै कंसले बेहुला बेहुलीलाई मथुरामा महल दिएर उठिराखे। भित्रभित्र हल्ला थियो कंसले बन्दी बनाएको भन्ने, तर हामी जान्थ्यौँ, भेट्थ्यौँ, कुनै रोकटोक थिएन। कंस पनि राम्रो बलवान युवक थियो, उसले मलाई धेरै मन पराएको बुझेकी थिएँ। तर म भने सूर्यको प्रेमले भरिएकी हुँदा कंसतिर ध्यान गएन मेरो, बिस्तारै थाहा हुँदै गयो वास्तवमा कंसले बन्दी बनाएकै रहेछ दाजुलाई। यो कुराले आमा बाबुलाई ठूलो पिर पर्यो। मथुरा ठूलो राज्य थियो र त्यसका अधीनमा थिए वरिपरिका साना राज्यहरू। मथुरासँग सम्बन्ध बिगारेर यी साना राज्यहरू टेक्नु सम्भव थिएन। आफ्नो युवराज मथुरामा अड्किएको ठूलो पिर थियो आमा बाबुलाई।
परदेश गए और भूल गए हो, देश गए और भूल गए हो, परदेश गए।
दाजु मथुरामा अड्केपछि दाजु बिनाको यस दरबारमा आइरहन पनि सूर्यलाई शोभा दिएन। यी अप्ठ्यारालाई कसरी पार गर्ने भन्ने कुनै टुङ्गोमा नपुग्दै एक दिन जंगलबाट खबर आयो। सूर्य त जंगलमा शिकारका क्रममा बाघका आक्रमणमा परेर मरे। यो खबरले म साह्रै व्यथित भएँ। जीवनको प्रारम्भको प्रथम पुरुष साथीको निधन भएको थियो, तर मैले सूर्यको मृत्युको पीडालाई बिर्सनै पाइन। समय बित्दै जाँदा एक दिन हठात मलाई ज्ञान भयो, म त गर्भवती भइसकेछु। कति डरलाग्दो र ग्लानीपूर्ण अवस्था थियो त्यो। त्यसलाई अब कसो गर्ने भन्ने ठूलो संकट पर्यो। त्यसका बारे उपाय सोच्दा सोच्दै दिनहरू बित्दै गए, ममा शारीरिक परिवर्तनहरू हुँदै आयो। एक दिन अत्यन्त साहसका साथ मैले त्यो कुरा आमालाई सुनाएँ। सुरुमा आमा नराम्रो गरी रिसाउनु भयो। एकजना विश्वासिलो वैद्यसँग राय लियो। वैद्यले जाँचबुझ गरेर त्यो गर्भपतन गराउनु आमाकै ज्यानको खतरा देखेकाले त्यस भ्रूणलाई समय पुगेर जन्म दिनु नै उपयुक्त सल्लाह दिए। वैद्यको यो सल्लाहपछि हामी आमा छोरी झन साह्रो आतंकित भयौँ। त्यसलाई कसरी लुकाउने भन्ने समस्याले हामी ग्रस्त थियौँ। दरबारभित्रै बसेर अरू सबैसँग लुकाउन सके पनि बाबाबाट लुक्न सम्भव थिएन थियो। एक दिन आमाले बडा साहसका साथ सारा वृत्तान्त सुनाइदिनु भएछ बुबालाई। आमाको यो कुरा सुनेर मौन हुनुभएका बुबा धेरै दिनपछि एक दिन मेरो कोठामा बसेर मलाई हेर्नुभयो। मेरो टाउको थुम्थुमाउनु भयो र नबोली निस्कनु भयो। बाबाको यतिले पनि मलाई ठूलो शक्ति प्राप्त भएको अनुभव भयो। अनि एक रात साह्रै कष्टका साथ दारा खिटेर पीडालाई एक्लै खपेर आमा र बुबाको मात्र मद्दतले मैले एउटा सन्तान जन्माएँ। छोरो थियो रे, सफा सुग्घर गरिएको त्यो बालकको अनुहार हेर्न चाहे मैले, तर आमाले मलाई त्यसको अनुहार हेर्न दिनु भएन। त्यसको अनुहार देखेपछि माया लाग्छ, हेर्नु पर्दैन भन्नुभयो। त्यसपछि त्यो बालकलाई कता लगियो, के गरियो मैले थाहा पाउन सकिनँ। सन्च भएपछि बारम्बार आमालाई कर गरेर मैले सोधिरहेपछि एक दिन उहाँले भन्नुभयो, सधैँ दरबारमा ताजा माछा पुर्याउन आउने माझीलाई आमाले ठूलो धनराशिको लोभ देखाएर त्यो बच्चालाई पाल्न दिनुभएछ। हाम्रै राज्यभित्र रहिरहे कुनै दिन त्यो गोप्यता भङ्ग हुने सम्भावना रहेकाले प्रशस्त गुप्त धन दिए त्यो राज्य त्याग्न लगाइएछ। त्यो माझी त्यसपछि कता गयो उहाँहरूलाई पनि थाहा रहेनछ। जति जति समय बित्दै गयो मलाई त्यो बालकको सम्झना आइरहन थाल्यो। अनुहारै नदेखेको भए पनि 9 महिनासम्म बडा कष्टका साथ त्यसलाई मैले मेरो गर्भमा लुकाएर हुर्काएकी थिएँ। त्यसलाई जन्माउँदा चुँसम्म नगरी प्रसव पीडा खपेकी थिएँ। राधा, हामी नारीहरू पुरुषको इज्जत र प्रतिष्ठाका लागि नै सारा जीवन यस्ता कष्टहरूका साथ बिताउँछौँ। मैले त्यो बालकलाई त्याग्नु परेका मेरा लागि थिएन, मेरा पिताको इज्जतका निम्ति थियो। सूर्य जीवित रहेका भए मलाई यो समस्या आउने थिएन पनि होला। जे होस्, यत्रो ठूलो समस्यालाई बडा कष्टका साथ गोप्य राखियो। त्यो घटनापछि म ज्यादै गम्भीर बने। मेरो चञ्चलता समाप्त भएको थियो, मेरा साथीहरू पनि घट्दै गएका थिए। आमा बाबालाई मेरो विवाहको चिन्ता लाग्न थालेको थियो। आफ्नै मालमा खोट भएपछि व्यापारी मूल्यमा अडिन कहाँ सक्छ। मेरा पिताले पनि मेरो विवाह हस्तिनापुरका युवराज नेत्रहीन धृतराष्ट्रका भाइ पाण्डुसँग गरिदिनु भयो। पाण्डु दीर्घरोगी थियो, मैले त्यस्ता रोगीसँग विवाह गर्दिन भन्न सकिनँ, किनकि पिताजीले पनि ममाथि ठूलो गुण लगाउनु भएको थियो।
Thank you.
हाम्रो हस्तिनापुरका महाराजा थिए। दाजु अन्धा भएकाले दाजुको सट्टा उनले राज्य सञ्चालन गरिरहेका थिए। दाजु धृतराष्ट्रको विवाह गान्धार राजकुमारी गान्धारीसँग भएको थियो। हामी दुवै दिदी बहिनी एकान्तमा आफ्नो भाग्यमाथि रुन्थ्यौं। देखी देखि अन्धासँग विवाह गराइदिएको रिसले उनले पनि आफ्नो आँखामा पट्टी बाँधेकी थिइन्। तिमी यसो नगर, तिमीले राजाको सहारा हुनुपर्छ भनेर कैयौं सम्झाए, तर उनले पतिभक्तिको नारा जोड्दै पट्टी खोलिनन्। उनी मसँग भन्थिन्, कुन्ती, यी आँखाले म आफ्नो रूप ऐनामा हेर्न सक्दिनँ। प्रकृतिले मलाई यति सुन्दर बनाएर के गर्नु? जुन सुन्दरतालाई देखेर मेरो पति खुसी हुनै सक्दैन, जोसँग यो रूप देख्ने आँखै छैन, अन्धाकी स्वास्नीलाई रूपको के महत्व? त्यसैले मैले पनि आफ्ना यी आँखामा पट्टी बाँधेकी हुँ। आमा बाबु पनि कुनै उमेरका युवा युवती नै हुन्, तर तिनीहरू कति चाँडै बिर्सन्छन्। आफ्नो यौवन र सन्तानको भावनाको कदर गर्न सक्दैनन्। धन सम्पत्ति नै सुखको अन्तिम बिन्दु होइन नि। तर हेर, देख्दै अन्धै भए पनि जिम्मा लगाइदिए मलाई धृतराष्ट्रका हातमा। सदा डोर्याएर मैले तिनलाई पलङमा लैजानुपर्छ। तिनका हातहरू समातेर मैले आफ्ना शरीरभरि पुर्याइदिनुपर्छ। प्रेम भन्ने भावनाको उत्पत्ति रूपबाट नै हुँदो रहेछ कुन्ती। आँखाले देख्न नसकेर नै माया लाग्न थाल्दो रहेछ। अन्धै भए पनि तिनलाई देखेकीले उनीप्रति बिस्तारै माया पलाउँदै गए मेरो। तर तिनले मलाई कहिले त्यस्तो माया गरेनन् जस्तो माया पतिले पत्नीसँग गर्नुपर्छ होला। साह्रै औपचारिक कामचलाउ सम्बन्ध मात्र रहन्छ मेरो तिनीसँग। नियमअनुसार म तिनकी पत्नी भनिदिन्छु, त्यति हो। दिदी गान्धारीका कुराले म कति निराश हुन्थेँ। हामी दुवै एकअर्कालाई समातेर रुन्थ्यौँ अनि भाग्यलाई श्राप्दै सहन्थ्यौँ। विवाह गरेको निकै पछिसम्म हामी दुवैले सन्तान जन्माउन सकेनौँ, त्यसको पीडा थियो हामीलाई। मलाई त मनमनमा यस्तो पनि लाग्थ्यो, मैले आफ्नो प्रथम गर्भकै सम्मान गर्न नसकेकाले प्रकृतिले दण्डित गरिरहेकी होलिन्। मबाट सन्तान हुन नसकेको ठानी पाण्डुले कान्छी पत्नी भित्राए। पाण्डुको आरोप मलाई असह्य थियो। मबाट सन्तान हुन सक्छ भन्ने म प्रमाणित भइसकेकी थिएँ, तर त्यो भन्नु नहुने भएकाले खपिरहन बाध्य थिएँ। कान्छी मादीप्रति मलाई ठूलो दया लाग्थ्यो, किनभने त्यो समेत एउटा कमजोर यौन क्षमताको पुरुषकी लाचार पत्नी भन्न आएकी थिए। नारीलाई उसको पति राजा हुँदैमा धनी हुँदैमा पुग्दैन, एउटा सबल पुरुष चाहिन्छ पति जसबाट शारीरिक तथा गर्भको सन्तुष्टि प्राप्त होस्। कान्छीबाट पनि लामो समयसम्म सन्तान नभएपछि वैद्यहरूको सहारा लिँदा थाहा भयो पाण्डुसँगै सन्तान दिन सक्ने क्षमता थिएन। तिनको वीर्य पातलो थियो र तिनी शीघ्र स्खलित थिए। आफ्नो यस्तो कमजोरी थाहा पाएका पाण्डु साह्रै गम्भीर र चिन्तित हुँदै गए। उनको गम्भीरता र चिन्ताको हामीसँग कुनै उपचार थिएन। अब उनी हाम्रो सम्पर्कमा पनि थिएनन्। भित्रभित्र मसान घाट जस्तो थियो हाम्रो दरबार। कान्छीबाट पनि लामो समयसम्म सन्तान नभएपछि वैद्यहरूको सहारा लिँदा थाहा भयो पाण्डुसँगै सन्तान दिन सक्ने क्षमता थिएन। एक दिन साह्रै नै भावुक र गम्भीर हुँदै तिनले मलाई भने, कुन्ती, म अपुत्रो कहलिने भएँ, सन्तानहीन रहने भयो तिमी पनि। मसँग सन्तान दिने क्षमता नभए पनि तिमीसँग सन्तान जन्माउने क्षमता छ। मैले स्वीकृति दिएपछि तिमी निष्कलङ्कित हुन्छौ, यो कुरा गोप्य रहनेछ। प्रिय, तिमी कुनै महापुरुषबाट गर्भ धारण गर, मलाई पुत्र प्रदान गर। उनको यो विचारले म साह्रै आतंकित भएँ। परपुरुषबाट लुकेर गर्भाधान गर्नु र त्यसलाई विकसित गर्नु कति कठिन हुन्छ त्यो मैले भोगिसकेकी थिएँ। मैले यस्तो सम्भव छैन भने, तर पाण्डुले यस कुरामा तयार हुन बारम्बार कर गरिरहे। पतिकै स्वीकृति पाएपछि ममा पनि आमा बन्ने रहर जाग्दै गयो। तर कसबाट वीर्यदान दिने? यस्तो उपयुक्त र गोप्य पुरुष को हुन सक्छ? यसको जिम्मा पनि पाण्डुले नै लिए र उनका बाल्यकालदेखिका घनिष्ठ मित्रहरू धर्मराज इन्द्र र वायुलाई पालै पालो म कहाँ लिएर आए। मैले तिनीहरूबाट एक एकवटा पुत्र प्राप्त गरेँ। कान्छीले मेरो पुत्र प्राप्तिको रहस्य सोधेपछि पाण्डुको स्वीकृति लिएर तिनलाई पनि बताइदिए। पाण्डुले तिनलाई पनि वीरदान प्राप्त गर्ने स्वीकृति दिए। माद्री केही समय माइत गएर बसिन् र उनको बालसखा अश्विनी कुमारबाट वीरदान दिइन्। अश्विनी कुमारबाट लगातार दुई सन्तान तिनले पनि पाइन्। गान्धारीले पनि कहिले जुम्ल्याहा कहिले तिम्ल्याहा गर्दै धेरै पुत्रहरू जन्माइन्। अन्धार नपुंसक पतिहरूबाट मानसिक रूपमा ताडित हामी दिदी बहिनी तर पुरुषहरूका कारणले टाढिँदै पनि गयौं। एउटै दरबारमा हुर्कँदै गएका पुत्रहरूका आपसी विवादले सदा तनाव उत्पन्न हुन्थ्यो। माता कुन्तीका कुरा सुनेर म लाठी जस्ती भएँ। मेरो दिमाग शून्य भयो। मैले कल्पना गर्न नसकेको नारी जीवनको तस्विर थिइन् तिनी। तिनले भोगेको मानसिक तनावको कल्पना गर्न असमर्थ थिएँ। भनिन्, राधा, हामी नारीहरू भनेको सहने प्राणी हो। हामीलाई सहन मात्र लगाइएको छ, खप सहु भनिएको छ। हामीले हाम्रो प्रेमलाई, इच्छालाई, रुचिलाई, सबै कुरालाई बिर्सनुपर्छ। तिमीले पनि बिर्स तिम्रो प्रेमलाई। म केही बोलिन, बोल्नै सकिन। दुई दिनपछि कृष्ण फर्केर आए। तिनले पाण्डवहरू वनमा बडा कष्टकर अवस्थामा भेटेछन्। द्रौपदीको अवस्थाका बारेमा तिनले राम्ररी केही भन्न पनि सकेनन्। धेरै भावुक थिए तिनी द्रौपदीका प्रति। मैले द्रौपदीलाई भेट्न साह्रै इच्छा गरेको हुँदा एक सातापछि कृष्णले मलाई लिएर फेरि जंगलतिर लागे। निकै लामै जंगलको यात्रा गरेपछि एउटा स्याउलाले बारेको छाप्राका अघि पुग्यौं। त्यही छाप्रो नै रहेछ उनीहरूको वासस्थान। कृष्णका साथमा मलाई पनि देखेर उनीहरू अलमल्ल परे। मलाई उनीहरू कसैले चिनेका थिएनन्। कृष्णले सबैसँग मेरो परिचय गराइदिए। मेरो नाम सुन्नासा। द्रौपदीले मलाई अंगालो हालिन्। अत्यन्त आत्मीयता प्रस्तुत गरिन्। सबै पाण्डव भाइहरूलाई अभिवादन गरे। तिनीहरू एक एक जनाको अनुहार हेर्दै तिनका बाबुहरूको रूपको कल्पना गर्दै गए। तिनीहरूको अवस्था देख्दा जसलाई पनि आँसु आउन खोज्थ्यो। पाण्डवहरू र कृष्णहरू आपसमा गम्भीर विषयमा गफ गर्न थाले। द्रौपदीले मलाई हातमा समातेर छाप्रोभित्र लगिन्। वर्षौंदेखि कि आत्मीय सखी झैं प्रस्तुत भइन् तिनी। धेरै दुःख सुखका कुराहरू खुलेर गरिन् तिनले। तिनले मलाई मेरो भेषका बारेमा सोधिन्। मनले नमान्दा नमान्दै पनि मैले आफ्नो मनको पीर व्यक्त गरे। कृष्णसँगै हिँडिरहे पनि अब तिनी मेरा एक असल मित्रभन्दा बढ्ता थिएनन्। कृष्णका प्रति मेरो गुनासो सुनेर तिनी गम्भीर भइन्। निकै बेरपछि बोलिन्, बहिनी, तिम्रो नाम धेरै पहिले सुनेकी, तिमीहरूको आपसी प्रेमको चर्चा पनि सुनेकै हो, तर आज तिमीहरूको यो अवस्था देख्दा मलाई दुःख लागेको छ। हुन त मानिसलाई कसलाई पो चिताएको पुगेको छ र त्यसमा पनि हामी छोरीले त जीवनमा केवल नाटक गरेरै बाँच्नु परेको छ। यी देखिनौ, म एउटी नारीले यत्रा यत्रा पाँच पुरुषकी साझा पत्नी हुनु परेको छ, यो कसले चाहेको हुन्छ र? तर के गर्ने राधा, मानिसको स्वार्थी बुद्धिले जसलाई पनि विवेक शून्य बनाइदिन्छ। स्वयम्वरका बेला कृष्ण पनि पुगेका थिए। तिनलाई परेबाट हेरेर म मोहित भएकी थिएँ। तर तिनले धनुष यज्ञमा भाग लिएनन्। मैले मनले उनलाई रोजेकी भए पनि धनुष निशाना लगाए अर्जुनले। ब्राह्मण भेषका अर्जुन पक्का साधु जस्ता थिए। मन खिन्न भयो, तथापि मैले उनको गलामा वरमाला पहिराइदिएँ। म नवदुलहीलाई भित्र्याउन पुर्याए एउटा छाप्रोमा। त्यो देखेर म बकानिए भित्रभित्रै। माता कुन्तीले अचम्म मान्दै मलाई स्वागत गर्नुभयो। माता कुन्तीको अनुहार देखेपछि लाग्यो यिनीहरू पक्कै पनि ब्राह्मण होइनन्। सामान्य रीति पुराई मलाई बुहारी बनाउन लाग्दा हातमा अक्षता लिएर एकाएक उहाँले भन्नुभयो, अहिले हाम्रो यस्तो अवस्थामा यो विवाह गर्न नहुने थियो। त्यसपछि पनि जेठो माइलो बाँकी हुँदाहुँदै सैन्यको विवाह हुन सक्दैन। कौरवहरूले समाप्त गर्न खोजिरहेका बेला तिमीहरूले विवाह गरी बाँडिनु हुँदैन। एक भएर यो अन्यायको विरुद्ध लड्नुपर्छ। तसर्थ मेरो भनाइ मान, तिमीहरू पाँचैजनाले द्रौपदीलाई पत्नी स्वीकार। उहाँको कुरा सुनेर म झण्डै बेहोस भएँ। एउटी नारीले अर्की नारीमाथि यस्तो घोर अपराध गर्नुहुन्थ्यो। अझै पनि कुन्ती माताको कुरा बुझेकी छैन। आमाको कुरालाई युधिष्ठिरले काट्लान् भन्ने मलाई ठूलो आश थियो, किनभने तिनी सत्यवादी छन्, न्यायिक छन् भन्ने सुनेकी थिएँ। तर उनी टुलु टुलु मलाई पो हेर्न थाले। मैले घोसे मुन्टो गरी लगातार सहाराका लागि अर्जुनतिर हेरेँ। तिनी निरीह आँखाले मलाई नै हेरिरहेका थिए। ती दाजुभाइहरूको चाला देखेर म छक्क परे। आमाको जो आज्ञा भनी मेरा पति बन्न तयार भए। म अनाथ र असहाय जस्तो निर्वाक बने। मेरो रूप र सुन्दरताले तिनीहरू सबै मोहित भइसकेका थिए। त्यसबेला मात्र मलाई आफ्नो रूपप्रति घृणा पलाएर आयो। आफ्नै विरुद्ध अरूलाई उभ्याउँदो रहेछ यो सुन्दरताले। राधा, अहिले घरिघरि मलाई माता कुन्तीको स्मरण हुनासाथ रिस उठ्छ। द्रौपदीका कुरा सुनेर अस्ति माता कुन्तीका दुःखका कुराहरू फिक्का भए। उनले आफैबाट कत्रो अपराध गरिछन् द्रौपदीमाथि जानी जानी। स्वयं आफै बहुपतिकी पत्नी भोगिएकी भएर पनि कसरी त्यस्तो आज्ञा गर्न सकिन् होला, मैले अनुमानै गर्न सकिनँ। राधा, पुरुषहरूको रूपप्रतिको मोह पापी हुन्छ। तिनीहरूले आफ्ना सबै कर्तव्य मर्यादाहरू एकैछिनमा भुल्छन्। तिमीलाई नबिर्सी कृष्णले रुक्मिणी विवाह गरेका हुन् र, तर जब तिमीलाई अगाडि देखे फेरि उनले रुक्मिणीलाई बिर्से। प्रकृतिले तिनीहरूलाई दिएको शारीरिक जिम्मेदारी कम रहेकाले तिनीहरू स्वच्छन्दछन्। हामीलाई त हाम्रै शरीर बोझ छ नि। एक नङ्सा माता कुन्ती, द्रौपदी, पिल्ली, विशाखा, रुक्मिणी आदि प्रत्येकका नारी व्यथाहरूमा समान पीडा देखे मैले। हरेकले आफूलाई पति वा प्रेमीहरूबाट असन्तुष्ट रहेको अभिव्यक्ति गरे। म स्वयं त्यसैको शिकार थिएँ। पुरुषहरूका लापरवाहीले ठूला ठूला संकट भोग्न बाध्य भएका नारीका यस्ता दुर्दान्त कथाहरू नै अबको यात्राका मेरा सन्देशहरू बन्छन् भन्ने मनमा नै अठोट गरे। द्रौपदी भन्दै थिइन्, राधा, युधिष्ठिरले दरबारको जुवामा मलाई समेत दाउमा हालेर हारेछन्। हामी नारीहरूले यिनीहरूका गरगहना घरबारी वस्तुभाव जस्तो व्यक्तिगत स्वामित्वको सरसामान जस्तो मानिन्छौ। यिनले जुवामा हार्दा म अर्को जुवाडेले जितिए रे, मेरो कुनै राय छैन त्यसमा। त्यत्रो सभाका बीच मलाई अनेक व्यङ्ग्य बाणहरू प्रहार गरियो, निर्वस्त्र गरियो, सारा हाँसे माथि। मलाई आफ्नो लाज ढाक्न कति कठिन भयो होला। पछि थाहा पाएँ मैले मेरो स्वयंवर समारोहमा उपस्थित दुर्योधन र कर्ण त्यस दिनको असफलताको बदला लिन चाहँदा रहेछन्। मन परेका वस्तु प्राप्त गर्न नसके नष्ट गरिदिने इच्छा जागेको रहेछ तिनीहरूमा। तर त्यो सबै घटनाको कारण युधिष्ठिर नै थिए। राजा भएर तिनले न्याय गर्न सकेनन्। विवेकहीन, लाचार र स्वार्थी तिनको मानसिकताको परिणाम थियो त्यो। राधा, मलाई पहिलो दिनै युधिष्ठिर साह्रो चाम्रो र चिसो मान्छे लागेको हो। भाइले बाजी जितेर ल्याएकी उसकी पत्नीलाई आमाले भनिन् भन्दैमा पत्नी स्वीकार्नुहुन्छ, त्यसमा फेरि मेरो कसैले राय लिएन। एक प्रकारले भन्ने भए म सामूहिक बलात्कारकी शिकार भएकी थिएँ। अब त मैले त्यसलाई स्वीकार गरिसकेँ। सारा लोकले जान्यो, आज मलाई मानिसहरू उदाहरण बनाउँछन्। तिनी निकै भावुक भइसकेकी थिइन्, गम्भीर पनि। मेरो रूपले लट्ठिएका कृष्ण उस दिन बाजीमा भाग लिन नपाएको चोट बोक्दै घरिघरि मलाई भेट्न आइरहन्छन्। तिनी मेरा असल साथी भएका छन् अचेल। मनका सब पीर पोख्छु म तिनीसँग। तिनी मेरो कुरा सुन्छन्, भावुक हुन्छन्, तर तिनको भावुकता उखुको खोस्टो जस्तो अर्थहीन छ। तिनको प्रेममा कुनै रस छैन। कृष्णभित्र पसे हाँस्दै, हामी दुवैलाई धेरै गम्भीर देखेर तिनको हाँसो बिस्तारै हराउँदै गयो। बोले, केमा फस्यो तिमीहरू? साह्रै गम्भीर देखिन्छौ नि, हाँस्न खोजेर टार्यौ दुवैले। द्रौपदीसँग भेटेर फर्किएपछि केही दिन अरू म माता कुन्तीसँग बसेँ। त्यसबीचमा कृष्णले राजा धृतराष्ट्र, युवराज दुर्योधन तथा पितामह भीष्मसँग भेटेर कौरव र पाण्डवहरूको समस्याका बारेमा लामो छलफल गरे। दरबारमा नारीको दयनीय अवस्था अझ हेरिन सक्नु थियो। नारीकै न्यूमा नारीकै लागि लड्छौँ भन्छन् पुरुषहरू, तर सबैभन्दा बेखबर पनि हुँदा रहेछन् नारी नै। हस्तिनापुर त मलाई झन् निसासिए झैँ लाग्यो। त्यहाँका प्रत्येक मान्छे अपराध मानसिकताले ग्रस्त जस्ता थिए। द्रौपदीलाई उनको इच्छा विरुद्ध आफ्ना पाँचै छोराहरूसँग विवाह गर्न बाध्य पारेकी कुन्तीप्रतिको मेरो आस्था पनि सर्लक्कै घटेको थियो। द्वारिकाबाट खबर आयो भने कृष्ण हामीसँग बिदा लिएर हिँडे। हिँड्नु अघि तिनले मलाई एकान्तमा धेरै पीडा पोखे। तिनको अभिव्यक्ति एक प्रकार माया लाग्दो पनि थियो। नैतिक रूपले नराम्रो गरी बाँधिएका तिनी म प्रति ज्यादा नै अनुरक्त भएर पनि टाढिन बाध्य थिए। भने, राधा, जीवन साह्रै नै अव्यवस्थित र आँधी बिहारीभित्र पर्यो मेरो। मैले इच्छा नगरेरै अनेकौं अप्ठ्याराहरू बिहोर्न बाध्य भएँ। अझै पनि म तिमीसँग अन्तिम पल्ट माफी माग्छु, मैले तिमीलाई साथ दिन सकिनँ। कृष्णका आँखाहरू आँसुले भरिएका थिए, धेरै नै भावुक थिए तिनी। राधा, तिमीसँग सम्भवतः यो अन्तिम भेट हो मेरो। अब तिमी हिमालय खण्डतिर लाग्ने भयो, म दक्षिणतिर। यति छोटो जीवनमा यत्रो लामो यात्रा गरी तिमी फर्केर आउँछौ आउँदिनौ थाहा छैन। मै पनि आमाका गर्भदेखि नै युद्धभूमिमा परेको मान्छे, कुन युद्धमा वीरगति प्राप्त गर्ने हो थाहा छैन। त्यसैले तिमी मलाई माफ देऊ राधा, र यो अन्तिम विदाईलाई स्वीकार गर। तिनी मेरो कुनै पनि जवाफ नपर्खी रथमा गएर बसे र पछि नफर्किकन गइरहे। टाढैसम्म पुग्दा पनि तिनले पछि फर्केर हेरेनन्। साह्रै नराम्रो लाग्यो मलाई। मुटुको एक भागै चुडिएर गए झैँ लाग्यो। साथै सँगै होइन्जेल त रिसाउन घुर्क्याउन दुई चार शब्द भन्न पाइन्थ्यो, तर अब त साँच्चै नै सदाका लागि उनी टाढिए भन्ने लाग्नासाथ भक्कानिएर आयो मन। आँखाले वर्षाको पानी झैँ आँसु बगाए। माता कुन्ती केही बोल्नु भएन। कृष्णसँग छुट्टिएपछि अरू एक महिना जति म हस्तिनापुरमै बसेँ। यसबीचमा बाबा विदुरबाट धेरै ज्ञान र अनुभवका कुराहरू सुन्न पाएँ। विदुर साह्रै तटस्थ विचारका मान्छे लागे। हरेक विषयलाई तटस्थ भएर हेर्ने उनको नजरले मलाई पनि ठूलो परिवर्तन गर्यो। मैले पनि जीवनलाई नयाँ ढङ्गले हेर्ने दृष्टि पाएँ। विदुरको सङ्गतपछि म मनको एकहोरो पीडा र वेदनाबाट मुक्त हुँदै गएँ। टाढिँदै गएपछि र मनको व्यस्तताले पनि होला, पहिला जस्तो कृष्णप्रति आसक्ति वा आवेग उत्पन्न हुनै छोड्यो। मलाई माता कुन्तीले अनेकौं तीर्थव्रतहरूको महात्म्य सुनाउनु भयो, पूजा विधि आदि सिकाउनु भयो, तर भित्र मनमा भने मलाई ती कुरामाथि कुनै आस्था थिएन। तर बहस पनि गरिन। हस्तिनापुरमा बसुन्जेल माता कुन्तीले मलाई एक क्षण पनि छोड्नु भएन। एक दिन उहाँले मलाई भन्नुभयो, राधा, तिमी यो दुःखी संसारतिर नलाग। छोरी मान्छेको यो यात्रा घातक हुन्छ। तिमी जवान छेउ, रूपवती छेउ, तिम्रो रूपले पुरुषहरूका मनमा पाप उमार्न सक्छ। पिल्ली पनि तिमी जस्तै जवान छे, तिमीहरूलाई पहिल्यै पछि खतरा देख्छु। बरु तिमीहरू मैसँग बस। पाण्डवहरू 13 वर्षका लागि वनवास लागे, म एक्लै छु। मेरो मन बहलाउने कुनै साथीहरू छैनन्। तिमी मेरो छोरीका रूपमा बस। तिमीलाई यहाँ मसँग बस्दा कसैले केही भन्दैन। बीचबीचमा तिम्रो कृष्णसँग पनि भेट भइरहन सक्छ। माता कुन्तीले हृदयदेखि नै त्यो अनुरोध गर्नुभएको थियो। तर मलाई त्यसरी बस्नु थिएन। मैले आफ्नै रोगी आमालाई त छोडेर हिँडेँ भने म उनीसँग किन बस्थेँ? मैले उम्कनका लागि भने, माता, हजुरका कुरा साह्रै जाति छन्, तर एकपल्ट मलाई केही तीर्थहरू घुम्ने इच्छा छ। केही वर्षमा म अवश्य फर्की आउँछु र सदाका लागि हजुरकै छोरी भएर बस्छु। तिनले मलाई रोक्न सकेनन्। करिब दुई महिनापछि पिल्ली र म हस्तिनापुरबाट बाटो लाग्यौं। हिँड्ने बेलामा माता कुन्तीले हामीलाई न्याना लुगाहरू र केही स्वर्ण मुद्राहरू दिनुभएको थियो। बाटामा चोरी डकैतीको खतरालाई बुझी थोरै स्वर्ण मुद्रा र केही खाद्य वस्तु लिएर बाटो लाग्यौं। निकै टाढासम्म रथले हामीलाई पुर्याइदियो। हामी अनवरत यात्रीलाई रथले कहाँसम्म पुर्याउनु थियो र केही कोष पर पुगेपछि हामीले रथलाई फर्काइदियौं। मन त्यसै अमिलो भएको थियो। साराको अनुरोधलाई लत्याउँदै हिँडेकी थिएँ म तीर्थाटनका लागि। मनमा कुनै गहिरे अध्यात्म विश्वास नभएर पनि हिँडिरहेथे लगातार। पिल्ली पनि अब राम्ररी कुरा गर्न सक्ने भएकी थिए। त्यसका केही विशेषताहरू भर्खरै देखा पर्न थालेका थिए। त्यो त रमाइली पो रहेछ। बात बातमा हँसाउन सिपालु। मलाई प्राय गम्भीर हुनै दिन्नथे बाटामा। यो यात्रामा पिल्ली मेरी अनौठी साथी बनी। कस्ता कस्ता साथीहरू छुटे। आज कहाँबाट मेरो यस्तो कठिन यात्राकी साथी हुन आइपुगी पिल्ली? छक्क पर्छु म जीवनको यो रूप देखेर। यात्रा कहिले गाउँ, कहिले जंगल, कहिले खोलाको किनारै किनार हुँदै निरन्तर अघि बढ़िरहेको थियो। मार्गमा बसाई हिँड्नेहरू, व्यापारीहरू, गोठालाहरूसँग भेट भइरहन्थ्यो। ठूला ठूला गोठहरूमा बास बस्दै हामी अघि बढ्यौं निरन्तर। यात्रामा हामीलाई सबैभन्दा ठूलो समस्या थियो भाषाको। जति जति उत्तर गयो त्यति त्यति जनजातिहरूसँग भेट हुन्थ्यो। तिनीहरूको रहनसहन, वेशभूषा, खानपान सबै अनौठा लाग्थे। एक प्रकारले जंगली अवस्थामै रहेका पाइन्थे तिनीहरू। बाटामा पातलो पातलै भए पनि यात्रीहरू हिँडिरहेका हुन्थे। व्यापारीहरू भने धेरै भाषा जान्दा रहेछन्। दक्षिणतिरबाट फर्किने व्यापारीहरूको साथ लाग्दै अघि बढ्थ्यौं हामी। उनीहरूलाई जस्तो हामीलाई पुग्ने हतार नभएकाले छोडिन्थ्यो पनि। पाताला बस्तीहरू भेटिन्थे। पशुपालनको व्यवसाय यता पनि थियो, तर हाम्रो ब्रजको जस्तो थिएन। यतापट्टि त्यस्तो उल्लेख्य प्रमुख पेसा भन्ने नै मानिसहरूले रोजेका रहेनछन्। जंगली कन्दमूल खाने, शिकार गर्ने, नाभो अन्नहरू संकलन गर्ने तिनीहरूको चलन रहेछ। आइमाईहरू पनि पुरुष सँगसँगै काममा व्यस्त देखिन्थे। मुस्किलले शरीर राखेका हुन्थे नारीहरूका पनि, तर त्यहाँ लाज शरम भन्ने थिएन। सहज र स्वाभाविक देखिन्थे तिनीहरू। हामीलाई देख्नेहरू सबैले गौर गरेर हेर्थे, केही सोध्थे पनि, तर भाषाले गर्दा भावको प्रसारण कम हुन्थ्यो। दक्षिणबाट उत्तरतिर प्रशस्त साधु सन्तहरू गइरहने हुँदा हामीलाई पनि तिनीहरूले त्यस्तै तीर्थयात्री सम्झन्थे। बास बसेका ठाउँमा नारीहरूले सत्कार गर्थे। जे जस्तो भए पनि हामीलाई ठूलो सहयोग पुगे जस्तो हुन्थ्यो। हाम्रो उद्देश्य कहीँ पुगेर फर्कनु पर्ने थिएन। त्यसैले प्राय भेटिएका गाउँहरूमा हामी महिनौ बस्थ्यौं। त्यहाँको भाषा सिक्थ्यौं र तिनीहरूसँग ज्ञानगुणका कुरा गर्थ्यौं। एकचित्त लाग्दा भाषा सिक्न त्यति गाह्रो नहुँदो रहेछ। पिल्ली पनि निकै बाठी भएकी थिए। हामी हरेक गाउँमा दक्षिणको सन्देश सुनाउँथ्यौं। नारी र पुरुष बीचका समस्या र नारीको कल्याणका कुरा गर्थ्यौं। कति ठाउँमा हामीलाई लोग्ने र सासुराहरूले नै अप्ठ्यारो पार्थे। कति नारीहरू आफूलाई दासीका रूपमा स्वीकार गर्थे। हाम्रा कुरा तिनीहरू बुझ्दैनथे पनि। समाज र परिवारमा नारीको हैसियत कस्तो हुनुपर्छ भन्ने बारेमा म वक्तव्य दिइरहन्थे, तर त्यस्ता वक्तव्य सुन्न नारी होइन तिनका लोग्नेहरू नै आउँथे। तिनीहरूलाई राम्रा कुराहरू स्वास्नीले सुन्ने होइन आफैले सुन्ने हो भन्नेमा विश्वास थियो। कति पुरुषहरूले हाम्रा कुरा हाँसेरै उडाइदिन्थे। नारीका हकका कुरा सुन्दा तिनीहरू छक्क पर्थे। म प्राय उदाहरणमा ब्रजकै नारीहरूको चर्चा गर्थे। कसै कसैले कहाँ कहाँ सुनेर तर नपत्याएको जस्तो गरी कृष्णको र तिनका पत्नीहरूका बारेमा सोध्थे। त्यसको उत्तर सुनेर अचम्भित हुन्थे तिनीहरू। महिना, दुई महिना, छ महिना ठाउँ ठाउँमा बस्दै हामी मैदान छोडेर बिस्तारै उकालोतिर सर्दै गयौं। पहाड चढ्दै गएपछि अनौठो आनन्द आउन थाल्यो। कहिले यस्तो पहाड़ी जीवन नदेखेका हामीलाई हिँड्न कठिन पनि थियो। काली लाग्दा वीरहरू, नदीका किनारहरू, अप्ठ्यारा चट्टानहरू पार गर्दै उभै गइरह्यौं। बाटामा हामीलाई खानेकुराको ठूलो समस्या पर्थ्यो। धेरैजसो अवस्थामा हामीले जंगली केरा, तरूल र चिउराहरू खायौं। जति जति अघि बढ्दै गयो उचाइ र चिसो पनि बढ्दै जान्थ्यो। हामीलाई माता कुन्तीले दिएका न्याना लुगाहरू पनि पुराना हुँदै गइरहेका थिए। बोकेका स्वर्ण मुद्राहरू पनि ठाउँ ठाउँमा खर्च हुँदै सकिँदै थिए। खुट्टाका कुर्कुच्चाहरू चरचरी फुट्न थालेका थिए। एक दिन त पिल्लीले यो यात्रा रोकौं समेत भनिए। मैले भने यात्रा अघि बढ्नका लागि हुन्छ, रोकिन वा फर्किन होइन, हामी यी मानिसहरू पुगिरहेका ठाउँमा पुग्न सक्छौँ। फेरि धेरै नै उचाइमा पुगिसकेका थियौँ हामी। एउटा ठूलो भेडी गोठ थियो, हजारौँ भेडाका बथान थिए र भेडालाई हेर्नका लागि कुकुरको प्रबन्ध गरिएको रहेछ। छुच्चा हुँदा रहेछन् त्यस्ता कुकुरहरू, झन्डै सिद्ध्याएका थिए ती कुकुरहरूले, तर नजिकै रहेका तिनका मालिकले हामीलाई बचाए। त्यही गोठमा बस्यौँ हामी तीन साता जति, धेरै थाकेका पनि थियौँ। तीन सातासम्मको त्यो बसाइले निकै तन्दुरुस्त पनि भयौँ। गोठ मालिक एकजना बुढा शेर्पा थिए, हप्ता हप्ता दिनको पालो पर्दो रहेछ तिनीहरूको। इसारामा र थोरै भाषाका भरमा हामीले बुझ्दा तिनीहरूका पनि सबै दाजुभाइकी एउटै पत्नी हुँदो रहेछन्। अझ अचम्म लाग्दो त के हुँदो रहेछ भने, जेठो दाजु 20 वर्षको र कान्छो भाइ 1 महिनाको रहेछ भने पनि त्यो आई मैले त्यो 1 महिनाको बालकलाई पनि पति मान्नु पर्दो रहेछ। ती बुढाका 4 दाजुभाइकी एक पत्नी रहेछन्, जसबाट सबैले 3-3 सन्तान जन्माएछन्। कुन सन्तान कसको हो भन्ने आमाले नै बताइदिँदै रहेछन्। पाण्डवहरूकै जस्तो झण्डै उस्तै मिल्दोजुल्दो चलन देखेर मलाई अचम्म लाग्यो। माता कुन्तीले कतैबाट यो शेर्पा परम्परा सुनेको त थिएन भन्ने मलाई लाग्यो।
आज श्रुति सम्वेगमा हामीले कृष्ण धरावासीको उपन्यास राधाको 14 श्रृंखला सुन्यौं। यहाँसम्म आइपुग्दा तपाईँका पत्र तथा इमेल मार्फत तपाईँको जिज्ञासा रहेको छ कि श्रुति सम्वेगमा वाचन भइरहेको राधा उपन्यास हामीले सुन्दै आएको पुराणकै कथा हो त? हामी सुन्नेहरूका मनमा विभिन्न जिज्ञासाहरू उठेका छन्। उपन्यासको अन्तिम श्रृंखलामा यिनै जिज्ञासाहरूको जवाफ लिनेछौ हामी कृष्ण धरावासी मार्फत नै। राधाको वाचन अब छिट्टै पुरा हुँदैछ। यस सम्बन्धी जिज्ञासाहरू पत्र तथा इमेल मार्फत हामीलाई पठाउनुहोला। आजको लागि हामीले बिदा लिने बेला भएको छ। प्रतिक्रिया पठाउनको लागि हाम्रो ठेगाना हो कार्यक्रम श्रुति सम्वेग, पोस्ट बक्स नम्बर 6469 काठमाडौँ। यदि तपाईँ इमेलबाट आफ्नो प्रतिक्रिया दिन चाहनुहुन्छ भने हाम्रो इमेल ठेगाना हो shrutiatunn.com.np। हवस् त, मंगलबार लियो टल्स्टयको उपन्यास इभान इलिजको मृत्यु लिएर आउने नै छौ। तबसम्मका लागि प्राविधिक साथी दिनेश निरौला र सशिन्द्र गौतमसँगै उपन्यास वाचक अच्युत घिमिरे र म सजिता हमाल बिदा चाहन्छौ। शुभरात्री।